आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जस्तै हाँसो खुशीको घटी भए जस्तै सूर्यले ताप दिन छोडे जस्तो लाग्छ जुनले किरण दिन छोडे जस्तो लाग्छ तपाईं बिनाको यो जीवन शून्य शून्य छ तपाईं बिनाको यो जीवन शून्य शून्य छ सजी जस्तै भाग्न खोज्दा अनुग्रह हातले मलाई समत छ भाग्न खोज्दा अनुग्रह हातले मलाई समत छ आमाको ममता जाने खोला झै छ यो जिन्दगी, सुखी जाने फुल झै छ यो जिन्दगी, तपाई बिनाको यो जीवन शून्य शून्य छ, तपाई बिनाको यो जीवन शून्य शून्य छ। सजीव यो मुटु निर्जीव पत्थर जस्तै, हाँसो खुशीको सूर्यले ताप दिना छोडे जस्तो लाग्छ, जुनले किरण दिना छोडे जस्तो लाग्छ, तपाई बिनाको यो जीवन शून्य शून्य छ। यीशु बिनाको यो जीवन शून्य शून्य छ, तपाई बिनाको यो जीवन शून्य शून्य छ। यीशु
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी साथै आजको यो बाइबल अध्ययनमा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आज हामी बाइबल अध्ययन होसे 11 र 12 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ इसरायल निश्चय नै दण्डित गरिनेछ, तर परमेश्वरले त्यसलाई त्याग्नुहुने छैन। अमित्र, 11 अध्यायले नयाँ नोटको वा विवरणको खोल्दछ। यस पोइन्टसम्म मुख्य जोड चाहिँ परमेश्वरका जनका अनज्ञाकारितामाथि रहेको थियो, तर अहिले नयाँ कुरामाथि जोड दिइएको छ, त्यो हो परमेश्वरको प्रेम। ओ, यो कति अद्भुत कुरा हो। होसे 11 अध्यायको एक पदमा लेखिएको छ, जब इसरायल बालक थियो तब मैले त्यसलाई प्रेम गरे र मैले आफ्नो पुत्रलाई मिश्र देशबाट बोलाए। यो पद प्राथमिक रूपमा इसरायल राष्ट्रको बारेमा बताउँदछ। यसको बारेमा त्यहाँ कुनै प्रश्न छैन। यसले इसरायल राष्ट्र र परमेश्वर बीच घनिष्ठ सम्बन्धको प्रकट गर्दछ। भावमा परमेश्वर भनिरहनु भएको छ, राष्ट्रको रूपमा इसरायल मेरो छोरो थियो र मैले मिश्रबाट बाहिर निकाली ल्याए। तिनीहरूलाई मिश्रबाट यसकारण बाहिर निकाली ल्याइन किनभने तिनीहरू ती अद्भुत सुन्दर जातिहरू थिए जसले मलाई सेवा गरिरहेका थिए। अह, तिनीहरूले मलाई सेवा गरिरहेका थिए, त्यसपछि तिनीहरू मूर्ति पूजामा गए। तिनीहरूको गुण, तिनीहरूको योग्यता, खुबी वा तिनीहरूको श्रेष्ठताको कारणले मैले तिनीहरूलाई मिश्रबाट बाहिर निकाली ल्याइन। तिनीहरूसँग यस्ता कुनै कुराहरू बिल्कुलै थिएन। मैले यसकारण तिनीहरूलाई मिश्रबाट बाहिर निकाली ल्याए, किनभने मैले तिनीहरूलाई प्रेम गर्थे। मेरो मित्र, यही नै कारण उहाँले तपाईँ र मलाई उद्धार गर्नुभयो। प्रेम उद्धारको आधार होइन, तर यो उद्धारको कारक हो। उद्धार वा छुटकारा हामीसँग ख्रिस्टमा छ, यस तथ्यमा कि उहाँ मानव जातिको निम्ति मर्नुहुनेथ्यो। परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो। अमित्र, प्रेम उद्धारको कारक हो। परमेश्वर भन्नुहुन्छ, जब इसरायल बालक थियो तब मैले त्यसलाई प्रेम गरे, मैले यस कारण उसलाई मिश्रबाट निकाली ल्याइन किनभने त्यो योग्य थियो वा किनभने त्यसले असल कामहरू गरेथ्यो, तर यस कारणले निकाली ल्याए किनभने मैले त्यसलाई प्रेम गरे। मतीले आफ्नो सुसमाचारमा यस पदलाई प्रभु येशूको निम्ति उपयोग गरे। मती 2:15 यो एक उदाहरण हो कि कसरी पुरानो नियमको कथनसँग भविष्यको निम्ति पनि लागू हुन सक्छ। त्यो बालक केटा जो बेतलेममा जन्मनु भएको थियो, उसलाई यी मानिसहरूसँग समान बनाइनु भएको छ। उहाँ इसरायली हुनुहुन्छ वा यहुदी हुनुहुन्छ, सामरियाको इले यसको बारेमा राम्ररी जानेका थिइन्। जब उहाँ त्यहाँ इनार्नेर आउनुभयो, तिनले उहाँलाई येशु प्रभुलाई भनिन्, योहान 4:9 तपाईँ यहुदी भएर पनि म एउटी सामरी स्त्रीबाट कसरी पानी पिउन सक्नुहुन्छ, कसरी पानी पिउन माग्नुहुन्छ? किनभने यहुदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्। परमेश्वरले उहाँलाई यस संसारमा मर्न पठाउनुभयो र प्रभु येशु आउनुभयो र उहाँले आफै स्वयंलाई आफ्ना जातिहरूसँग समान बनाउनुभयो। जब उहाँ बालक बच्चा हुनुहुन्थ्यो, उहाँलाई सुरक्षाको निम्ति मिश्रमा लगिएको थियो, तर त्यो समय आयो जब परमेश्वरले उहाँलाई सुरक्षाको स्थानबाट उहाँको आफ्नै मुलुक खतराको स्थानमा बोलाउनुभयो। हजुर, उहाँले परमेश्वरको प्रेमलाई प्रदर्शन गर्न क्रुसमा मर्नुभयो र त्यो छुटकारा वा उद्धारको प्रदान गर्नुभयो ताकि मानिससँग धार्मिक आधार हुन सकोस्, जुनमा उसका पापहरूको क्षमा दिन सकिन्दथ्यो। उहाँले आफ्ना जातिसँग आफैलाई पहिचान गर्नुभयो, समान बनाउनुभयो। उहाँले मानवतासँग एक समान बनाउनुभयो र उहाँ तपाईँ र मसँग एक समान बनाउनुभयो, पहिचान गर्नुभयो। योहान 3:16 लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले आफ्नो एकलौते पुत्र दिनुभयो, जसले उहाँमा विश्वास गर्दछ नाश हुने छैन तर अनन्त जीवन पाउनेछ। अनि 2 लेखिएको छ, 2 तर जति जति मैले इसरायललाई बोलाए त्यति त्यति तिनीहरू मबाट टाढा भए, तिनीहरूले बाल देवताहरूलाई बलि चढाए र खोपिएका मूर्तिहरूलाई धूप बाले। परमेश्वरले त्यस मुलुकबाट कनानीहरू र अन्य जातिहरूलाई यस कारणले निकाल्नु भएको थिएन भने तिनीहरूले बाल देवताहरूलाई पूजा गर्थे, तर जब यहुदीहरू त्यस मुलुकमा प्रवेश गरे तिनीहरू पनि बाल देवतातिर र खोपिएका प्रतिमाहरूको पूजा आराधनातिर फर्किए। अनि 3 लेखिएको छ, एप्राइमलाई हातमा समातेर हिँड्न सिकाउने त मनै थिए, तर मैले तिनीहरूलाई निको पारे भनी तिनीहरूले जानेनन्। परमेश्वरले इसरायललाई धेरै विभिन्न तरिकाहरूमा विभिन्न क्षेत्रहरूमा आशिष दिनुभयो, तर तिनीहरूले यसको बारेमा बिल्कुलै बुझेनन्। अनि 4 भनिएको छ, मैले तिनीहरूलाई मानिस जातिको मायाको डोरी प्रेमको बन्धनले बाँधेर डोर्याए, तिनीहरूका कानबाट जुवा उतारिदिएर तिनीहरूलाई खुवाउन म झुकिए। ओ, परमेश्वर तिनीहरूप्रति कति धेरै दयालु, अनुग्रही र प्रेमिलो हुनुहुन्थ्यो। उहाँले तिनीहरूप्रति गर्नुभएको तमाम उपकारको भलाइको याद दिलाइरहनु भएको छ, किनभने इसरायलले उहाँलाई बिल्कुलै त्यागे, उहाँको भलाइपनको प्रेमको भूले। ओ, आज हामी पनि कति सजिलै उहाँलाई भुल्छौं, इसरायलीहरू जस्तै। अनि 5 लेखिएको छ, के तिनीहरू मिश्र देशमा फर्केर जाने छैनन् र असुरले तिनीहरूमाथि शासन गर्ने छैनन् र? किनभने तिनीहरूले प्रस्ताव गर्न अस्वीकार गरे। इसरायल जीवित र सत्य परमेश्वर कहाँ आउनको सट्टामा सहायताको निम्ति मिश्रतिर गयो। तब यो कुरा पत्ता लगाए कि मिश्र तिनीहरूको शत्रु थियो। त्यसपछि इसरायल सहायताको निम्ति असुर कहाँ आयो, तर परमेश्वरले भन्नुभयो, म असुरलाई तिनीहरूका राजा बनाउन गइरहेको छु। अनि मित्र, असुरमा नै परमेश्वरले तिनीहरूलाई अर्थात् इसरायललाई कैद वा बन्दुवामा पठाउनुभयो। 6-7 पदमा लेखिएको छ, तिनीहरूका सहर सहरमा तरवार चल्नेछ र तिनीहरूका ढोकाहरूका बारहरू भत्काइदिनेछन्, का योजनाको अन्त्य गर्नेछन्। मेरा प्रजाले मबाट फर्किजाने संकल्प गरेका छन्, तिनीहरूले सर्वोच्चलाई पुकारे तापनि उहाँले तिनीहरूलाई उच्च पार्नुहुने छैन। मेरो प्रजा मबाट फर्किजाने संकल्प गर्दछन्, यो ब्याकस्लाइडिङ हो, सत्य विश्वासबाट परमेश्वरबाट पछि हटिजाने कुरा। यसको मतलब परमेश्वरलाई सुन्न इन्कार गर्नु हो वा उहाँका आउन इन्कार गर्नु, अस्वीकार गर्नु हो। अनि 7 पदमा भनिएको छ, मेरा प्रजाले मबाट फर्किजाने संकल्प गरेका छन्, तिनीहरूले सर्वोच्चलाई पुकारे तापनि उहाँले तिनीहरूलाई उच्च पार्नुहुने छैन। अनि 8-9 पदमा भनिएको छ, ए इफ्राइम, म तँलाई कसरी छोडिदिन सक्छु र ए इफ्राइम, ए इसरायल, म तँलाई कसरी दुश्मनको हातमा सुम्पिदिन सक्छु, म तँलाई कसरी अदमालाई झैं व्यवहार गर्न सक्छु, म तँलाई कसरी सोबियमलाई झैं बनाउन सक्छु, मेरो हृदय म भित्र परिवर्तित भएको छ, मेरो मन दयाले जागृत भएको छ, म मेरो प्रचण्ड रिसको रिस प्रयोग गर्ने छैन, म इफ्राइमलाई फेरि सर्वनाश गर्ने छैन, किनकि म परमेश्वर हुँ मानिस होइन, तिमीहरूका बीचमा परम पवित्र म क्रोधमा आउने छैन। मित्र, यो शोकाकुल लान्छन हो, यो यस्तो देखिन्छ कि मानव परमेश्वर यहाँ दोधार वा अन्यलतामा हुनुहुन्छ। उहाँको कुरा सुन्नुहोस्, ए इफ्राइम, म तँलाई कसरी छोडिदिउ, वा तिनीहरूलाई छोड्न त्याग्न चाहनुहुन्न, परमेश्वर तिनीहरूलाई प्रेम गर्नुहुन्छ, तर तिनीहरूका पापको कारण परमेश्वरले तिनीहरूलाई दण्ड त दिनै पर्छ। ए इसरायल, म तँलाई कसरी दुश्मनको हातमा सुम्पिदिउ। मेरो मित्र, परमेश्वरसँग तपाईँलाई बचाउने कुनै अर्को बाटो वा उपाय छैन, सिर्फ ख्रिस्ट मृत्युद्वारा बाहेक। तपाईँ सोच्नुहोला, तपाईँसँग दुई वा तीन विभिन्न बाटाहरू छन्, तर परमेश्वरसँग खालि एउटै मात्र बाटो छ, जबकि उहाँ 13:4 पदमा भन्नुहुन्छ योहानाको, म बाहेक अर्को कुनै उद्धारक छैन, तपाईँले उहाँलाई सुन्दामा नै उक्तम हुनेछ, तपाईँ र म उद्धार गर्ने काममा छैनौ, तर उहाँ त्यो काममा हुनुहुन्छ। तेस्रो कुरा हामी देख्छौ, म कसरी तँलाई अदमा जस्तै तुल्याउ, म तँसित कसरी सोबियम झैं व्यवहार गरौं। अदमा र सोबियम तल बेसीका सहरहरू थिए, जुन परमेश्वरले सदोम र गमोरासँग दण्ड दिनुभयो। परमेश्वर इसरायललाई भनिरहनु भएको छ, म तँलाई त्यसरी दण्ड दिन कति पनि मन पराउँदिन, तर पनि परमेश्वरले तिनीहरूलाई दण्ड दिनु परेको थियो। अनि आज त्यो एक निर्जन उजाड स्थानको रूपमा पसिरहेको छ। तेस्रो कुरा हामी पढ्छौं, मेरो हृदय व्याकुल भइरहेको छ, दयाले मेरो मन पग्लिरहेको छ, म मेरो प्रचण्ड रिस प्रयोग गर्ने छुइन। अर्को शब्दमा इसरायलले खास पाउने योग्य दण्डको आधा भाग पनि पाएन। किन त? किनभने परमेश्वर भन्नुहुन्छ, म फेरि इफ्राइमलाई सर्वनाश गर्ने छुइन। उहाँले तिनीहरूलाई छुटकारा दिन इरादा गर्नुहुन्छ र यी मानिसहरूलाई त्यस मुलुकमा कुनै दिन राख्न चाहनुहुन्छ। त्यस मुलुकमा तिनीहरूको वर्तमान फर्किआउने कुरा त्यसको कुनै अनि कति पनि परिपूर्णता होइन। आज त्यस मुलुकमा जुन स्थिति घटिरहेको छ त्यसको लागि परमेश्वरलाई दोष नदेऊ, तर परमेश्वरले तिनीहरूलाई त्यस मुलुकमा वापस राख्नुहुनेछ। उहाँले किन यो गर्नुहुनेछ त? खालि एक कारणको लागि, किनभने म परमेश्वर हुँ मानिस होइन, तिमीहरूको बीचमा म पवित्र छु। त्यसपछि 10-12 पदमा लेखिएको छ, तिनीहरूले परमप्रभुलाई पछ्याउने छन्, उहाँ सिंह झैं गर्जनुहुन्छ, जब उहाँ गर्जनुहुन्छ उहाँका बालकहरू थरथर काँदै पश्चिमबाट आउनेछन्। 11 पद, तिनीहरू मिश्र देशदेखि चरा झैं र असुरदेखि ढुकुर झैं थरथर काँदै आउनेछन्, म तिनीहरूलाई आफ्नै घरमा बसाल्नेछु, परमप्रभु भन्नुहुन्छ। एफ्राइमले झूठ र इसरायलका घरानाले छलले मलाई घेरेका छन्, यहुदा परमेश्वरको विरूद्धमा परमपवित्रको विरूद्धमा खड़ा भएको छ। मित्र, यी शास्त्र खण्डबाट हामी यो कुरा थाहा पाउँछौ कि परमेश्वरले तिनीहरूलाई बिल्कुल पूर्ण रूपमा त्याग्नु भएको छैन, तर तिनीहरूको निम्ति उहाँको अझै महान योजना अनि उद्देश्य छ, र तिनीहरू परमेश्वरको अगुवाईमा उहाँका र प्रतिज्ञाको मुलुकमा वापस फर्किआउनेछन्। यद्यपि परमेश्वरले तिनीहरूका पापको निम्ति दण्ड दिनुभए तापनि त्यसपछि होसे बाह्र अध्यायतिर पनि हामी प्रवेश गरौं। होसे बाह्र अध्यायले निरन्तर इसरायलको विरूद्ध दण्डको परमेश्वरको कथनलाई जारी राख्छ। बाह्र अध्यायको एक पदमा लेखिएको छ, एप्रामले बतास खान्छ, त्यसले सारा दिन पूर्वीय बतासलाई खेद्छ, त्यसले निरन्तर झूठ र हिंसाको संख्या बढ़ाउँछ, त्यसले असुरसित सन्धि गर्छ र मिश्र देशमा जैतुनको तेल पठाउँछ। एप्रामले बतास खान्छ, त्यसले सारा दिन पूर्वीय बतासलाई खेद्दछ। यो चाहिँ पूर्वीय हावा बतासको संकेत हो, जुन ज्वलित दाहक वा आगो जस्तो तापमान भएको अरबियन मरूभूमिमा आउँछ र त्यस मुलुकभरि बहन्छ। परमेश्वर भनिरहनु भएको छ, म असुरीहरूलाई त्यस मुलुकमा पूर्वीय बतास जस्तै आउन दिनेछु। अनि दुईदेखि चार पदमा लेखिएको छ, यहुदाको विरूद्धमा परमप्रभुको एउटो आरोप छ, अनि याकुबलाई तिनका चाल अनुसार उहाँले दण्ड दिनुहुनेछ र तिनका काम अनुसार उहाँले तिनलाई बदला दिनुहुनेछ। गर्भमा तिनले आफ्नो दाजुको कुर्कुच्चो पक्रे र जवान भएपछि तिनले परमेश्वरसँग लडन्त गरे, तिनले स्वर्गीय दूतसित लडन्त गरे र उनलाई जिते, तिनी रोए र उनीसित निगाहको निम्ति विन्ती गरे, तिनले बेथेलमा उहाँलाई भेटे र उहाँसँग तिनले बातचित गरे। धेरै मानिसहरूले प्रश्न सोध्छन् कि किन परमेश्वरले यसको अर्थात याकुबले आफ्नो दाई एसाउको कुर्कुच्चा समातेको कुराको आफ्नो वचनमा राख्नुभयो त। यो कुराको नोट गर्न चाखलाग्दो कुरा छ कि आज मेडिसिन र मनोविज्ञानले भनेको छ कि सम्भवत मानिसको जीवनको सबभन्दा महत्वपूर्ण अवधि त्यो हो जब ऊ गर्भमा हुन्छ, किनभने गर्भमा चरित्र आचरण साथै मानव शरीरको रचना हुँदछ। यो सानो केटा याकुब गर्भमा नै केही कुरा प्रकट गर्न शुरू गरेको थियो। उसले यो कुराको प्रकट गर्यो कि ऊ जेठा बन्न चाहन्थ्यो। मलाई थाहा छैन यो भन्नभन्दा असल वा कसरी यसको वर्णन गरौं, त्यो कुरा आरम्भदेखि नै उसको हृदयमा थियो। याकुब आफ्नो जन्ममा लडाई लड्यो र पछिबाट परमेश्वरले उसलाई आज्ञाकारितामा ल्याउन पेनियलमा उसँग कुस्ती लड्नु परेको थियो ताकि उहाँले उसलाई आशिष दिन सक्नुहुने थियो। पद चारको पहिलो खण्डमा लेखेको छ, दूतसित त्यसले लडन त गर्यो र त्यो विजय भयो। कसरी उसले जित्यो त, विजय गर्यो त? के उनी असल लडाकु वा कुस्तीवाला थिए? अह, याकुब कुनै पहलवान वा कुस्तीवाला थिएनन्, पर उसलाई पछार्नु भएको थियो। तर उसले जित्यो, कसरी उसले जित्यो त? याकुबले आत्मा समर्पण गरेर। मित्र, तपाईँ परमेश्वरसँग कुस्ती लड्न सक्नुहुन्छ, तर तपाईँ कहिले पनि जित्नुहुने छैन जबसम्म तपाईँ उहाँ कहाँ आफैलाई आत्मसमर्पण गर्नुहुन्न। अनि पाँच पदमा लेखिएको छ, सर्वशक्तिमान परमप्रभु परमेश्वरसँगै उहाँको नाउँ प्रसिद्ध छ। मित्र, यो नाम यहोवा वा परमप्रभु त्यो नाम हो जुन परमेश्वरले इसरायललाई सम्झना वा स्मृतिको रूपमा दिनुभयो थियो। उहाँले भन्नुभयो, तिमीहरू सधैँ मलाई मेरो नामद्वारा जान्नेछौ, म यहोवा हुँ, स्वयम्भू र जीवित परमेश्वर हो। मित्र, हामीलाई परमेश्वरको याद दिलाइन प्रतिमाहरूको वा मूर्तिहरूको आवश्यकता छैन। मित्र, उहाँको नामले नै उहाँको चरित्र वा स्वभावको व्यक्त गर्दछ। अनि छ पदमा लेखिएको छ, तर तिमीहरू आफ्ना पशुतिर फर्किनै पर्छ, प्रेम र न्याय कायम राख र निरन्तर आफ्ना परमेश्वरको प्रतीक्षा गर। अनि सात पदमा, व्यापारीले छलको तराजु प्रयोग गर्छ, छल गर्न त्यो मन पराउँछ, यसले व्यापारमा बेइमानदारिताको बताउँदछ। त्यो कुनै एक कुरा हो जुनको परमेश्वर स्वीकृत गर्नुहुन्न। अनि आठ पदमा भनिएको छ, एप्रामले यस कुराको घमण्ड गर्छ, म असाध्य धनी छु, म धनाढ्य भएको छु, मेरा सारा धन सम्पत्तिले गर्दा तिनीहरूले मनमा कुनै अधर्म पाउने छैन। अर्को शब्दमा एप्रामले विचार गर्यो कि त्यसले पैसाले आफ्नो बाटो किन्न सक्थे, त्यसले आफ्नो पैसा बेइमानदारीपूर्वक बनायो, तर उसले सोच्यो कि त्यो परमेश्वरद्वारा आशिषित भइरहेको। अनि एघार पदमा लेखिएको छ, के गिलाद दुष्ट छ, त्यसका मानिसहरू बेकामका छन्, के तिनीहरू गिलगालमा साँढेहरूको बलि गर्छन्, तिनीहरूका वेदीहरू हलो जोतेका खेतमा ढुङ्गाका रास जस्तै हुनेछन्। मित्र, गिलाद त्यो स्थान थियो जहाँ घाउलाई चोटलाई निको गर्न चंगाई गर्न मलम हुनुपर्ने थियो, तर गिलाद पापको स्थान भयो। अनि चौध पदमा लेखिएको छ, तर एप्राइमले उसलाई असाध्यै रिस उठाएको छ। परमप्रभुले त्यसले बगाएको रगतको दोष त्यसमाथि रहन दिनुहुनेछ र त्यसका अवहेलनाको निम्ति उहाँले बदला लिनुहुनेछ। यसै कारण त्यसले बगाएको रगतको दोष त्यहीमाथि रहिरहनेछ। उसको रगत उसकै आफ्नो शिरमा रहनेछ, किनकि दोषी छ र मृत्यु दण्डको योग्य छ। रगत अति नै अधिक रूपमा बगाएका थिए र उसको पापको दोष उसमाथि रहिरह्यो। मित्र, इसरायल परमेश्वरबाट तर्की गए थियो र त्यसकारण उहाँले तिनीहरूलाई दण्ड दिनै पर्दछ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
अचमक प्रेम गर्नु हो परमेश्वरले हामीलाई, एक्लो पुत्र समेत दिनु हो बचाउन भनी सबैलाई, बचाउन भनी सबैलाई। अचमक प्रेम गर्नु हो चढी रगत बगै प्रमाणित गर्नु हो आफ्नो प्रेम, एउटालाई दिई सार बचाउन गर्नु हो यस्तो अचमक प्रेम, अचमक प्रेम गर्नु हो। मृत्युलाई जिती मरि उठे येशु परमेश्वरको महिमा देखाउन, 40 दिन पछि सबै आज्ञा दिई गए सग भन्दै फेरि आउँछु लिन। अचम्मको प्रेम गर्नु हो,